नमस्कार, समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा स्वागत छ। म सन्तोष रेग्मी। पछिल्लो समयमा मुलुकको अर्थतन्त्र र त्यसको भविष्यलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेको छ। यद्यपि नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएको र अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको देखाएको छ। नेपालले अंगालेको तीन खम्बे अर्थनीतिमध्ये दुईवटा खम्बा सरकार र निजी क्षेत्र बीच अर्थतन्त्रको सुधारका लागि छलफल, समीक्षा र नीति तर्जुमा जस्ता कार्यले तीव्रता पाइरहेका छन्। त्यसमध्येको एउटा महत्वपूर्ण खम्बा सहकारीको अवस्था कस्तो छ, अर्थतन्त्रमा सहकारीको योगदान, सहकारीमा देखिएका विकृति र समाधानका उपाय लगायतका विषय आजको अन्तर्सम्वादको विषय हो। योसँगै भूमि प्रशासन, व्यवस्थापन, गरीबी निवारण तथा प्रधानमन्त्रीको निर्देशन पालना सन्दर्भमा नेपाल सरकारका सचिवहरूबाट भएका प्रयासबारे पनि कार्यक्रममा छलफल गर्नेछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मी। सजिव हजुर, स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब सहकारीको विषयमा आज हामी अलि बढी केन्द्रित हुन चाहिरहेका छौं। सहकारीको पछिल्लो अवस्था कस्तो छ सजु?
यहाँले पृष्ठभूमिमा बताइसक्नुभयो, हामीले अर्थतन्त्रका तीनवटा खम्बा निर्माण गरेका छौँ। एउटा सरकार, दोस्रो निजी क्षेत्र, तेस्रो सहकारी क्षेत्र छ। सहकारी क्षेत्र भनेको खास गरी नागरिक र समुदायमा आधारित विकासको पद्धति हो। एउटा विकासमा नागरिक सहभागिता, समुदायको सहभागिता जनाएर जनताको आवश्यकतामा आधारित विकासको प्रक्रिया अगाडि लग्ने हो। अहिले हामीसँग सहकारीमा 60 लाख भन्दा बढी सदस्यहरू हुनुहुन्छ। 10 लाख भन्दा प्रत्यक्ष यसले बढी रोजगारी दिएको छ र लगभग 100 खरब जतिको यसमा लगानी छ। भनेपछि अर्थतन्त्रका सबै आयाममा यसको उपस्थित छ र यसले खास गरी जनतामा स्वावलम्बन बढाउने, उद्यमशीलता बढाउने र उहाँहरूको एउटा आय आर्जन बढाउने र उहाँहरूको गरिबी निवारणको अवस्थालाई सुधार्दै अर्थतन्त्रका हरेक आयाममा सकारात्मक योगदान दिने काम सहकारी क्षेत्रले गरिरहेको स्थिति छ।
अब मूलत उत्पादन, ढुवानी, वितरण, उपभोग सहितका जुन हाम्रो प्रक्रियाहरू छ, ती प्रक्रियाहरूमा सहकारी नजिकबाट जोडिनुपर्छ भन्ने मान्यता हुन्छ। हामी कहाँ के त्यो मान्यता, त्यो सिद्धान्तले काम गरेको छ व्यवहारमा?
हाम्रो सहकारीको लगभग 6-7 दशकको यो प्रयोगमा सहकारी क्षेत्रमा धेरै रूपान्तरकारी परिवर्तन आएका छन्। यहाँले भन्नुभयो जस्तै, अब मूलत हाम्रा जनताहरू, सहकारीमा आबद्ध धेरै जसो सदस्यहरू कृषि व्यवसायसँग सम्बन्धित हुन्छ। कृषि व्यवसाय भनेपछि कृषिमा एउटा सिप विकास, प्रविधिको प्रयोग, त्यसको उत्पादन, त्यसको भण्डारण, त्यसको प्रशोधन र त्यसको बजारीकरण, यी 4-5 वटा श्रृङ्खलाहरू पर्ने गर्छन्। अहिले विगतका केही वर्ष यता हेर्ने हो भने यो श्रृङ्खलालाई व्यवस्थित बनाउने, जनतालाई उत्पादनमा सहभागी गराउने, त्यो उत्पादनलाई बजारमा लग्ने र बजारसम्म पुग्नु अगाडि प्रशोधन र भण्डारीकरणको प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा धेरै सहकारीहरू पनि त्यसमा, सहकारी संस्थाहरू पनि संलग्न रहेको पाइन्छ। सरकारी निकायहरू, तिनै तहका सरकारहरू पनि त्यसमा संलग्न रहनु भएको छ र अन्य मेकानिजमहरू, अन्य दाता समुदायहरूबाट पनि यसमा त्यस्ता प्रयासहरू भएका छन्। तर मैले यति भन्दा भन्दै यो फेरि चुनौतीको अलिकता जटिल विषय पनि भएको हुनाले यसमा हामीले गर्नुपर्ने कुराहरू धेरै छन्। तथापि अहिले यसमा एउटा सकारात्मक पक्षको सुरुवात भएको पनि हामीले पाउन सक्छौँ।
सजु, यहाँले यसो भनिरहँदा सहकारीका बारेमा आम धारणा भनौँ न, हुन त ठूलो संख्या यहाँले अघि भन्नुभयो कि 60 लाख मानिस करिब करिब यसमा संलग्न छन्, 10 लाखले रोजगारी पाएका छन्, 100 खर्ब हाम्रो त्यहाँ लगानी छ। यद्यपि आम धारणा कस्तो छ भने सहकारीका यी उद्देश्यहरू एकातिर, आम धारणा यो सहकारी भनेको चाहिँ समाजको विकृति हो भन्ने खालको एउटा खालको अवस्था छ, जुन बाहिर यहाँले भने जस्तो उत्पादनमा जोडिएका, उपभोगमा ती सबै प्रक्रियाहरूमा जोडिएका पनि होला, नभएका होइनन्। यद्यपि केही कमजोरीहरू भनौँ, केही विकृतिहरूले आम धारणामा चाहिँ ठ्याक्कै प्रभाव पारेको छ कि यो ऋणको दुरूपयोग गर्ने संस्था हो, सरकारलाई डुबाउने संस्था हो, सहकारी राम्रो होइन नराम्रो हो, यी कुराहरू कसरी चिर्न सकिन्छ त सजिव? यसमा कसरी सरकारले कसरी काम गरिरहेको छ, सहकारीका अभियन्ताहरू यसमा कतिको चिन्तित देखिनुहुन्छ?
अब हरेक अवसरसँग चुनौती हुन्छन्, विकृति, कमी कमजोरी जहाँ पनि आउँछ, अब सहकारीमा पनि दुई प्रकारका सहकारी अभिषेक हुन्छ, एउटा बहुद्देश्य सहकारी संस्थाहरू, अर्को पत्र तथा ऋण सहकारी संस्थाहरू। अहिले यहाँले भन्नुभएको समस्या अलिकति हाम्रो पत्र तथा ऋण सहकारी संस्थामा त्यो समस्या देखियो, दुई तिन कारणले त्यो समस्या, एउटा कोभिडको कारणले गर्दा हाम्रो अन्य अर्थतन्त्र समेत प्रभावित भएर समग्र विश्व र नेपालको अर्थतन्त्र प्रभावित भएको सन्दर्भमा सहकारीद्वारा निर्देशित अर्थतन्त्रमा पनि त्यस्ता झड्काहरू आउनु स्वाभाविकै हो। नम्बर एक, यो बाह्य कारणले अर्थतन्त्रका अन्य आयाममा आएका चुनौतीलाई भोग्न हामी बाध्य हुनु पर्यो, नम्बर एक। नम्बर दुई, सहकारीबाट जब हामी अर्थतन्त्रलाई चलायमान गराउँछौँ त्यो अर्थतन्त्रका नियमहरू पालन गर्नुपर्ने हुन्छ, हामीले जोखिमका क्षेत्रहरू पहिचान गर्नुपर्ने हुन्छ र आगामी दिनमा हाम्रो प्रवृत्ति कस्तो हुन्छ त्यसको एउटा विश्लेषण पनि गर्नुपर्ने हुन्छ। दोस्रो आयाम, तेस्रो आयाम भनेको यो त फेरि आफैमा एउटा कानुनको परिपालनाको क्षेत्र हो, होइन, त्यो हामीले कति गर्न सक्यौँ सकेनौँ। यो तिनवटा कारणले गर्दाखेरि सहकारीमा केही विकृति आए, त्यो विकृति आएपछि जनता अथवा बचतकर्ता त्यसप्रति जागरुक हुनु, त्यसको आवाज उठाउनु कुरा सही नै हो। हामीसँग 30,000 सहकारी संस्था छन् जसमध्ये यो वित्तीय कारोबार गर्ने सहकारी संस्थाको संख्या लगभग आधा जति छ। यी संख्यामध्ये यो आधा 15-16,000 संख्यामध्ये पनि केही सीमित सहकारीमा त्यस्तो समस्या आएका हुन्, कहीँ बचतकर्ताको बचत फिर्ता नहुने अथवा सञ्चालको रकमले भागिदिने एका त्यस्ता समस्याहरू आएका हुन् र यसमा सम्बन्धित सरकारले चासो देखाएको सन्दर्भमा एउटा सरकार एकदम चिन्तनशील छ र हामीले एउटा सहकारी व्यवस्थापन समिति गठन गरेर त्यस्ता सहकारी संस्थामा रहेको समस्यालाई हामीले निराकरण गर्ने प्रयास गरिरहेका छौँ र अभियन्ताहरूसँग यसमा हामीले निरन्तर अन्तर्क्रिया गरेका छौँ र अहिले म नै मन्त्रालयमा नेतृत्वमा आइसकेपछि अब हाम्रा सङ्घ महासङ्घहरूको पनि भूमिकालाई प्रभावकारी बनाउँदै अब सहकारीमा भित्रेको यस्ता विकृतिलाई हामीले साझा प्रयासद्वारा निरूपण गर्नुपर्छ र अब सहकारी एउटा राम्रो क्षेत्र हो, यसले आशावादीको सन्देश दिन सक्छ भन्ने आशाको सन्देश प्रयोग गरिरहेका छौँ। यहाँले भन्नुभएको विषयमा मन्त्रालय र अभियन्ता यसमा संवेदनशील छौँ र यो समस्या समाधान गर्ने साझा प्रयास हामीले परिचालन गरिरहेको स्थिति छ।
सजिव, अब यो कुरा हामी किन गरिरहेका छौँ भने पछिल्लो केही दिन यता ग्रामीण उत्पादनहरूले बजार नपाएका विषय निकै महत्वपूर्ण छन्। किसानहरूले कुखुरा सड़कमा ल्याइरहेका छन्, भनौँ न टमाटर सड़कमा ल्याइरहेका छन्, कृषि उत्पादन सड़कमा आइरहेका छन्, बजार पाइरहेको छैन, बजारमा अरूले प्रभुत्व जमाइरहेको छ। यहाँले भन्नुभएको जुन ती प्रक्रियाहरू जुन छन्, सहकारीका मूल मान्यताहरू कता छन् कता छन्, अब बिचौलियाहरूको राज छ, चाहिँ अब यहाँले भने जस्तो बहुद्देश्यीय जुन खालको चाहिँ सहकारीहरू छन् तिनले चाहिँ सरकारको अनुदान खान्छन्, बचतका चाहिँ सहकारीहरूले जनताका पैसा खान्छन् भन्ने खालको दृष्टिकोणहरू छ। यसले हाम्रो अर्थतन्त्रलाई नै अर्थनीतिलाई नै कहीँ कतै गिजाइरहेको जस्तो लाग्छ। अब यसलाई कसरी ट्र्याकमा ल्याउने होला सजु?
अब अघि नै भनिसकेको अवसर र चुनौती सबै ठाउँमा विद्यमान छन्, यो चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्ने हाम्रो साझा दायित्व हो। जहाँसम्म अघि यहाँले भन्नुभयो जस्तै किसानको उत्पादन बजारमा पुग्न सकेन, बिचौलिएको त्यहाँ प्रभाव बढ्यो अथवा हामीले हाम्रा उत्पादनहरू फाल्न बाध्य भयौँ, यो हामीले अलिकति दीर्घकालीन योजना नबनाएर र बजार संयन्त्रसँग जोड्न नसक्दा यस्ता समस्याहरू आएका हुन्। त्यस कारण अबको हाम्रो कार्यक्षेत्र नै, हाम्रो गन्तव्य नै एकातर्फ ती वस्तुलाई हामीले बजारसम्म पुर्याउने मेकानिजम विकास गरेर हामीले एउटा बजार संयन्त्र कार्ययोजना ल्याएका छौँ र केही जिल्लाहरूमा अहिले हाम्रो 6-7 जिल्लाहरूमा यहाँले भन्नुभएका समस्या आएका छैनन्। हिजो हाम्रो वस्तुले बजार नपाएको थियो, अब 6-7 जिल्लामा त्यो स्थिति भइसकेको छ, बजार पाउने स्थिति भइसकेको छ। अब हामी करिब सबै ठाउँमा 30,000 सहकारी संस्थाहरू अथवा उत्पादनमा जोडिएका सहकारी संस्थाहरूका उहाँहरूका उत्पादनहरू बजारमा पुग्ने मेकानिजम हामी बनाउँछौँ। केही जिल्लाहरूको प्रयोग जस्तै पाल्पा, रूपन्देही, हेटौँडा, तपाईँको नुवाकोट, धादिङ यी क्षेत्रहरूमा त्यो राम्रो भइसकेको स्थिति छ र हामीले यसमा अभियन्ता र डेभलपमेन्ट पार्टनरसँग त्यो काम गरिरहेका छौँ। अर्कोतर्फ जुन विकृतिको पार्ट छ, यसप्रति जुन नकारात्मकता प्रभाव भएको छ अथवा बचतकर्ता अथवा सर्वसाधारण सहकारी एउटा नराम्रो क्षेत्र हो, यसले विकृति फैलाउँछ भन्ने जुन सन्देश प्रभाव भएको छ, अबको हाम्रो दायित्व के हो त भन्दाखेरि 30,000 सहकारी संस्था नै त्यो स्थितिमा हुनुहुन्न, 3000 सहकारी संस्थामध्ये केही सहकारीहरूमा त्यो अवस्था आएको हामी सबैले स्वीकारेका छौँ, तर केही सीमित सहकारीमा आएको त्यो समस्याले सबै 3000 सहकारी संस्थाहरू नै आलोचनाको केन्द्र बन्नु हुँदैन। त्यसकारण सहकारिता राम्रो हो, यो एउटा हामीले अन्तर्राष्ट्रिय मान्य अनुरूप हाम्रो देशको अवस्था अनुसार ल्याएको सन्दर्भमा अब यसमा सकारात्मकताका पक्षहरू पनि छन् भन्ने त्यो सन्देश प्रवाह गर्नुपर्ने स्थिति रहेको छ। मन्त्रालय तिनै तहका सरकारहरू हाम्रा संघ महासंघहरू हामी त्यो काम लागेको छ। म यहाँहरूको यो लोकप्रिय कार्यक्रम मार्फत के भन्न चाहन्छु भन्दाखेरि केही एकाध विकृति भित्रिएका छन्, ती विकृतिलाई हामी नियन्त्रण गर्दछौँ, तर सबै सहकारी संस्था त्यस्तो नराम्रो पक्ष हुन र सहकारी अभियान एउटा राम्रो अभियान हो र यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ भने व्यापक सम्भावना छन्। त्यो सकारात्मकताको साथ हामी अगाडि बढ्नुपर्ने दायित्व छ भन्ने कुरा पनि म यो लोकप्रिय कार्यक्रममा भन्न चाहन्छु।
सजु, यो सहकारी सम्बन्धी अन्तिम जिज्ञासा हो मेरो, जस्तो राम्रा उदाहरणहरूको सन्दर्भ यहाँले उठाउनु भयो, कहाँ कहाँ सञ्चालित छन् त्यस्ता राम्रा सहकारीहरू, सरकारको दृष्टिकोणमा यिनीहरूले राम्रो काम गरेका छन् भन्ने सहकारीहरू, त्यो केही उदाहरणहरू हामीले भन्न सक्ने अवस्था छ कि यिनीहरूले यसरी काम गरिरहेका छन्, यी नराम्रा कुराहरूको मात्रै प्रचार नगरौं, यसरी पनि भइरहेको छ, उदाहरणीय यी चाहिँ ढंगले चलिरहेका छन् भनेर?
होइन, हामी मैले भन्नु पर्दाखेरि 77 जिल्लामा त्यस्ता बेस्ट प्र्याक्टिसहरू छ, तपाईँ झापादेखि लिएर यता दार्चुला कञ्चनपुरसम्म पनि हामी हेर्न सक्छौँ। हामीले केही दिन अगाडि धनगढीको एउटा संस्थालाई हामीले प्रोसिड गऱ्यौँ, एउटा यो वित्तीय कारोबार गरेको त्यो संस्था त्यहाँ उहाँले सहकारी भन्दा पनि त्यसलाई ब्याङ्कको रूपमा चिन्नुहुन्छ, जनताले कर्जा प्राप्त गर्छ, लगानी गर्छ भन्ने वातावरण त्यहाँ देखिएको छ। हामीले पाल्पामा गयौँ, पाल्पामा त्यो दुधको उत्पादनको राम्रो स्थिति देखिएको छ। रूपन्देहीमा जानु भने महिलाद्वारा सञ्चालित सहकारी संस्था त्यहाँ बेहोरी भन्ने ठाउँमा त्यो संस्था राम्रोसँग चलिरहेको छ। नुवाकोटको संस्था, धादिङको संस्था, तपाईँ भन्नुभयो भने हेटौँडा लगायत विभिन्न ठाउँका संस्थाहरूले राम्रो काम गरिरहेका छन्। अब हामीले केही दिनभित्र यो 3000 सहकारी संस्थामध्ये कुन कुन सहकारी संस्थाहरू राम्रो काम गरिरहेका छन् एउटा हामी पुस्तिका नै प्रकाशित गर्ने क्रममा छौँ। यसले गर्दाखेरि जुन हामीमा मात्र सीमित सूचना अब मिडियाकर्मी अथवा सर्वप्रथम जनताको तहसम्म हेर्न पुर्याउँछौँ। अब यहाँ भन्दै जाँदा यो समयको अभाव पनि ती सबै सहकारी संस्था नाम लिन सकिनँ, अधिकांश सहकारी संस्थाहरू विभिन्न जिल्लामा विभिन्न गाउँमा पालिकामा रहेका सहकारी संस्थाहरू राम्रो पर्फर्मेन्स गरेको स्थिति दिन्छ, तर उहाँहरूको मार्केटिङ हामीले गर्न सकिने छैनौँ, उहाँहरूको विज्ञापन हामीले गर्न नसकेको छ, त्यसलाई हामी केही दिनभित्र हामी सार्वजनिक पनि गर्दैछौँ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी पछिल्लो समयमा मुलुकको अर्थतन्त्रको एउटा खम्बा सहकारीको अवस्था, त्यहाँ देखिएका विकृतिहरू, समाधानका लागि सरकारी स्तरबाट भइरहेका प्रयास लगायतका विषयमा केन्द्रित छौं र त्योसँगै भूमि प्रशासन, व्यवस्थापन, गरीबी निवारण तथा प्रधानमन्त्रीको निर्देशन पालना सन्दर्भमा भएका प्रयासबारे पनि कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मी। सजिव, अब भूमि प्रशासनमा पनि पछिल्लो समयमा सकारात्मक केही सूचकहरू देखिएका छन्, केही भनौँ न सुधार यहाँहरूले शुरू गर्नु भएको छ, सूचना प्रविधिकै क्षेत्रमा या अन्य विभिन्न क्षेत्रमा यसलाई कसरी रूपान्तरण गर्न सकिन्छ भनेर, त्यसको प्रभाव कस्तो देखिएको छ र ती कामहरू कसरी अगाडि बढाइरहनु भएको छ यहाँहरूले?
अब भूमि प्रशासन भनेपछि सबै जनतासँग, 3 करोड जनतासँग कुनै रूपले जोडिएको विषय हो। यो एकातर्फ जनतासँग जोडिएको विषय हो र अर्को हामीले नेपाल सरकारले जे जति नीति ल्याउँछ त्यसको कार्यान्वयन गर्छ, भूमि प्रशासन त्यसको कुनै रूपमा आबद्ध हुने गर्छ र हाम्रा विकास र योजना प्रयासहरूमा पनि भूमिको महत्व रहने गर्छ। यो सबै कुरा गर्दा भूमि प्रशासन र जटिल प्राविधिक परम्परागत हाम्रा सेवाहरू राम्रा भएनन्, हाम्रा सेवाहरू जनता मैत्री भएन, समय बढी लाग्यो अथवा अघि यहाँले भन्नुभयो बिचौलिएको प्रवेश भयो, यी यावत समस्याहरू आउने गरेका छन् र हामीले प्रभावकारी सेवा प्रबन्धे गुनासोयुक्त क्षेत्र र सदाचारितामा अलिकता विचलित भएको क्षेत्र हो कि भन्ने भनेर आरोप लगाएको क्षेत्र पनि हो। त्यसकारण मैले यो मन्त्रालयको प्रशासन नेतृत्व लिइसकेपछि अब जनतामा आएका यी समस्याहरू सेवा प्रदायक यो आयामलाई सुधार गरिने नगरिने हो भने जनतामा फेरि निराशाको सन्देश प्रवाह हुन सक्छ भनेर हामीले यसलाई अब एउटा सूचना प्रविधि मैत्री बनाउन खोजिरहेका छौँ। हाम्रो मालपोत विभाग मालपोत कार्यालयका सूचना प्रणालीहरू, सेवा प्रवाह संयन्त्रहरू, हामी भू सूचना प्रणाली, भू सेवा केन्द्र, पब्लिक एक्सेस पोर्टल जस्ता यी विभिन्न सूचना प्रविधिका संयन्त्रहरू विकास गरेका छौँ, जसले गर्दा अब जनताले घरमै बसेर अथवा भू सेवा केन्द्रबाट आफ्ना रजिस्ट्रेसन फारमहरू पठाउन सक्ने, त्यसका पास गर्न सक्ने विधिहरू बनाएका छौँ भने, अर्कोतर्फ नापीतर्फ पनि हामीले मेरो किता प्रणाली ल्याएका छौँ। मेरो किता प्रणाली त पूर्णत जनताले घरै बसी बसी आफ्नो एप्लिकेसन पठाउन सक्नुहुन्छ, लागेको पैसा त्यही आफ्नो ई सेवा तिर्न सक्नुहुन्छ र आफूले लिन चाहेको आफ्नो जग्गाको नक्सा घरै बसेर उहाँले प्रिन्ट गर्न सक्नुहुन्छ। यसको अतिरिक्त हामीले लिन ल्यान्ड आइडेन्टिफिकेसन नम्बर ल्याएका छौँ मालपोततर्फ, घरै बसी बसी आफ्नो जग्गाको कारोबार हुन लागेको स्थिति उहाँले मोबाइलबाट थाहा पाउने स्थिति छ। यसरी सूचना प्रविधिलाई, भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाएर सेवा प्रवाहमा जुन हिजोको झन्झट, हिजोको बढी समय लाग्ने स्थिति थियो र बिचौलियाको अवस्था आउने अवस्था, त्यसलाई हामीले न्यूनीकरण गरिरहेका छौँ। अर्कोतर्फ कर्मचारी हुन सक्ने सदाचारिताको विचलन आयाम पनि आउन सक्छ, सदा कर्मचारीहरूको दुःख दिने प्रवृत्ति हुन सक्छ भनेर मैले नै अहिले के भनेको छु भन्दा, हाम्रा सबै मालपोत र नापी कार्यालयहरूको एउटा वर्गीकरण गरेको, चार तहमा वर्गीकरण गर्ने र त्यो वर्गीकरणको आधारमा कर्मचारीको कार्य सम्पादन हुने, यसले गर्दा कर्मचारीलाई सेवा प्रवाहप्रति, सेवा ग्राहीप्रति उत्तरदायी हुनुपर्ने र यदि त्यो आयाममा उहाँहरू सफल हुनुभयो भने उहाँको कार्य सम्पादन स्तर पनि माथि देखिने, त्यो आयाममा उहाँहरू कमजोर रहनुभयो भने उहाँको कार्य सम्पादन स्तर पनि कमजोर रहने, उहाँको मूल्याङ्कन कमजोर रहने। यसरी सूचना प्रविधिको विकास र कर्मचारीलाई कामप्रति र त्यसको आउटपुटप्रति उत्तरदायित्व बनाउने काम अहिले मैले गरिरहेको स्थिति छ।
जस्तो भनेको, अब पछिल्लो समयमा यी प्रयासहरूले यदि नतिजामा पुगे, परिणाम दिए भने भ्रष्टाचारको, बिचौलियाका जुन कुराहरू छन्, यदि अख्तियारको हामीले तथ्याङ्क हेर्यौँ भने सबैभन्दा बढी भूमि प्रशासनसँग आबद्ध कर्मचारीहरू अथवा त्यो क्षेत्र बढी त्यहाँ देखिन्छ। अब यो के कम हुनेछ, यसले चाहिँ जनतालाई राहत दिनेछ, सहज बनाउनेछ जनताको सेवा?
पक्कै पनि, अब सुरुवात हामी गरेका छौँ, त्यसको सबै परिणाम हामीले आजै तत्कालै खोज्नु हुँदैन, त्यसले वास्तविक परिणाम दिन र यहाँले भन्नुभएको छ सुशासनको प्रत्यावधि गर्न, भ्रष्टाचारको नियन्त्रण गर्नमा भूमि प्रशासन एउटा सबल अङ्ग बन्नमा पूर्ण परिणाम आउनमा टाइम लाग्छ। तथापि अहिले एक डेढ महिना, दुई महिनाको यो सङ्केत यहाँले देख्नु भएको छ, अलिकता सकारात्मक सन्देश देखिएका छन्। अहिले नै हेर्नुभयो भने अब अख्तियारबाट आउनुपर्ने उजुरी कम आउन थालेका छन्, अथवा हामीले अख्तियारलाई फर्सेट गर्नुपर्ने उजुरीहरू फर्सेट हुँदै गइरहेका छन्। हामीले सेवाग्राहीसँग सोद्धा पनि अलिकति हामी विभिन्न ठाउँमा आकस्मिक निरीक्षण पनि गर्न गए, विगतभन्दा सुरुवात एउटा सकारात्मक सुरुवात भएको छ र यस्तै काम अरू निकायले, अरू सेवा प्रदायक निकायले गरिदिने हो भने जनताले एउटा सुविस्ता पाउँथे, सुख पाउँथे भन्ने उहाँहरूबाट भनाइ पनि आएको हुन्छ। त्यस कारणले गर्दा हामी सकारात्मक सुरुवात गरेका छौँ, यसको पूर्ण परिणाम आउन अलिक समय लाग्छ, तथापि हाम्रो सुरुवात, हाम्रो गन्तव्य, हाम्रो यात्रा सकारात्मकतर्फ अग्रसर भएको मेरो भनाइरहेको छ।
सजिव, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। प्रधानमन्त्रीले सुशासनका बारेमा, भ्रष्टाचार नियन्त्रणका बारेमा, सरकार सञ्चालनका बारेमा सजिवहरूलाई आफू नियुक्त भएपछि दुई पटक तीन पटक यो विषयमा छलफलहरू गरिसक्नु भएको छ र प्रारम्भिक दिनमा भएका छलफलहरूको पछिल्लो प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले माग्नु भएको छ कि के तपाईँहरूले उपलब्धि गर्नुभयो भनेर, त्यो हिसाबले हेर्दाखेरि सरकारले कसरी काम गरिरहेको छ, सरकारका कामहरूमा प्रधानमन्त्रीले अपेक्षा गरे अनुसार भइरहेको छ या छैन, यहाँ एउटा सचिवका रूपमा यहाँ ती सबै छलफलहरूमा सहभागी हुनुहुन्छ?
अब सरकार परिवर्तन भएपछि सरकार प्रमुखले निर्देशन दिने हाम्रो एउटा परम्परा नै हो, तर त्यो परम्परामा यसपटक अलिकति भिन्न रूपले आयो। प्रधानमन्त्रीज्यूले निर्देशन दिनु पूर्व अथवा निर्देशन दिएपछि सचिवहरूसँग दुई दिन त उहाँहरू दुई दिन बसेर प्रत्येक मन्त्रालयका सचिवका अवस्थाहरू उहाँले बुझ्नुभयो, फेरि मन्त्रीज्यूहरूसँग बस्नुभयो, मन्त्री परिषदले पूर्णता पाएपछि अस्ति हामी सबै मन्त्रालयले एउटा कार्ययोजना पठाएको थियौँ, त्यो कार्ययोजना 400 पेजको थियो सबै मन्त्रालयका, त्यो 400 पेज त प्रस्तुत गर्न पनि सम्भव थिएन, त्यसको वास्तविक एक्सन प्लान आउन पनि गाह्रो थियो। त्यस कारण हामी सबै सचिव अथवा प्रधानमन्त्री कार्यालय मिलेर के गर्यौँ भन्दा त्यो 400 पेजमा रहेका गतिविधिलाई हामीले 21 सब सेक्टर, जसमा सेवा प्रवाहको एउटा हुनसक्छ, सुशासनको, सूचना प्रविधिको, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, अन्य विषयगत क्षेत्र, क्रस फोरेन इस्युहरू लगायत एउटा 21 क्षेत्रमा बाँधियो र प्रधानमन्त्रीज्यू र सबै मन्त्रीज्यूहरू बसेर त्यो 21 कार्यक्षेत्रका लगभग 300 माइल स्टोन हामीले तयारी गरेका छौँ। त्यसमा प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू बसेर हामीले दिनभरि अन्तर्क्रिया गरेका छौँ। अब हामीसँग यो आर्थिक वर्षमा र आगामी वर्षमा निरन्तरता पाउने कार्यक्रमहरूको एउटा कार्यक्रमको सूची तयार भएको छ, दोस्रो त्यसको एक्सन प्लान पनि तयार भएको छ र कार्ययोजना कुन कुन अवधि कुन कुन काम कहिले गर्ने भन्ने योजना पनि तयार भएको छ र त्यो कस कसले काम गर्ने भनेर पनि निरो भएको छ। अब यसले के गराएको छ त भन्दाखेरि एउटा सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी बनाइएको छ र त्यो काम सम्पन्न गर्नलाई अन्य सम्बन्धित निकायहरूलाई पनि जिम्मेवारी बनाइएको छ र एउटा ब्ल्याक एन्ड व्हाइट डकुमेन्टमा आएको एउटा कार्ययोजना भएको, त्यसमा सचिव र मन्त्रीले उत्तरदायित्व लिने गरी प्रधानमन्त्रीसँग त्यो पेश गरिएको र प्रधानमन्त्रीज्यू स्वयंले र प्रधानमन्त्री कार्यालयले अनुगमन गर्ने र त्यसमा योजना आयोग र अर्थ मन्त्रालयले अनुगमन गर्ने भनेपछि यो हामीले बनाएको कार्ययोजना एउटा यो डिमान्ड बेस छ। प्रत्येक मन्त्रालयले त्यहाँको प्रशासन नेतृत्व सचिवको पनि त्यसमा ओनरसिप छ, मन्त्रीज्यूको पनि ओनरसिप छ र निर्देशन दिनुहुने सामान्य प्रधानमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयको पनि त्यसमा ओनरसिप रहेको हुनाले अब हामीले ल्याएको यो कार्ययोजना सफल हुनुपर्छ। यो सफल हुन गराउन हामी सबैको दायित्व भन्ने एउटा आन्तरिकरण एउटा सबल पक्ष निर्माण भएको छ र यसले प्रधानमन्त्रीले दिनुभएका ती निर्देशनहरू हामीले बनाएका कार्ययोजनाहरू फेरि ती कार्ययोजना जनतासँग जोडिएका देशका नीतिसँग कार्ययोजना भएको र देश विकाससँग सम्बन्धित कार्ययोजना भएको हुनाले अबका यी हामीले तयार यो कार्ययोजना यो नीतिगत निर्देशन यो कार्यान्वयन जान्छ भन्ने मलाई लाग्छ।
सजु यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
र यहाँलाई पनि अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रिग्मी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र पराग पोखरेल र काशीराम आचार्य सहित सन्तोष रिग्मी विदा हुन्छु। हवस्त, नमस्कार।